الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام سبق قاموس خبریں لیے حاضر ہوں اور اس میں ہم آپ کو مختلف خبریں رپورٹس یہ ہم آپ کو بتاتے ہیں اور اس سے پھر ملنے والے کچھ سبق دنیا اور آخرت میں کام آنے والی باتوں کو ہم آپ کے ساتھ بیان کرتے ہیں اور ساتھ ہی ساتھ آپ کی کالز بھی ہم اپنے سلسلے میں شامل کرنے کی کوشش کرتے ہیں. آقا دو جہاں صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا تم میں سے قیامت کے روز میرے سب سے زیادہ نزدیک وہ شخص ہوگا جس سے دنیا میں مجھ پر کثرت سے درود پڑے ہوں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم صلاۃ و سلام علیک یا سیدی یا سیدی یا سیدی یا مکی یا مدنی یا قرشی یا ہاشمی یا مطلبی یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم. ہم اپنے اسٹارٹ میں آغاز میں کچھ جھلکیاں تیار کر کے رکھتے ہیں اور اس جھلکیاں زیادہ ہوتی ہیں کیونکہ اس کی ہماری تیاری ہوتی ہے, لیکن چونکہ وقت ہمارے پاس محدود ہوتا ہے اور اس پورے وقت میں جتنا کچھ ہم آپ کو بتا سکتے ہیں دکھا سکتے ہیں وہ دکھانے کی کوشش کرتے ہیں. آج کے پروگرام کے لیے کیا کیا تیاری ہے آئیے دیکھتے ہیں.
کچھ جملے ایسے ہیں جو معاشرے میں اکثر بولے جاتے ہیں. سدھر جاؤ اس سے پہلے کہ وقت نکل جائے, سدھر جاؤ ورنہ بہت پچھتاؤ گے. روس کے دور دراز علاقوں میں مچھروں کے غول کچھ اس طرح دیکھے گئے ہیں کہ وہ کسی بگولے کی صورت میں سفر کر رہے ہیں.
پیٹ کے امراض کی بنیادی وجوہات میں وقت پر کھانا نہ کھانا, فاسٹ فوڈ کا استعمال, پھل اور سبزیوں سے دوری.
وطن عزیز میں غیر شادی شدہ لڑکیوں کی تعداد دن بدن بڑھتی جا رہی ہے. ملک میں گزشتہ چند دہائیوں سے طلاق کی شرح میں اضافہ دیکھنے میں آ رہا ہے.
فاسٹ فوڈ کلچر جو ہے وہ بہت تیزی کے ساتھ جو ہے سب دنیا میں پھیلا ہوا ہے, جس کی وجہ سے مختلف پیٹ کی بیماریاں جنم لے رہی ہیں.
مدنی چینل کے ناظرین, کیا آپ حشاش بشاش رہنے کا ہنر جاننا چاہیں گے؟ کیا واقعی ایک مسکراہٹ آدمی کے ذہن کو بہتر بنا سکتی ہے؟
اپنی کمزوری کو چھپانے اور بے ایمانی کے لیے جھوٹ بولا جاتا ہے.
جیسے جیسے دور گزرتا گیا لوگ آہستہ آہستہ اپنے پڑوسیوں سے کٹے رہنے اور اکیلے رہنے کی طرف زیادہ مائل ہو گئے ہیں. ماہرین نے اس بات کا انکشاف کیا ہے جو باہر ہوٹلوں کا کھانا کھاتے ہیں وہ لوگ اپنی صحت کو داؤ پر لگا رہے ہیں. سائنسدانوں کا کہنا ہے کہ قدرتی ماحولیاتی نظام کی تباہی دنیا کے لیے سنگین خطرہ ثابت ہو سکتا ہے.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آج ہم جس خبر کو سب سے پہلے لے رہے ہیں وہ شادی سے ریلیٹڈ ہے اور وہ ایک افسوسناک ہی بات ہے کہ ہمارے یہاں شادی کی عمروں کو پہنچنے کے باوجود, اور میں نے یوں سمجھے کہ ایک عمریں بڑھ گئیں اور کافی عمریں عمر جو تھی وہ زیادہ ہو گئی ہیں, لیکن بچیوں کی, اسلامی بہنوں کی کہوں, عورتوں کی کہوں, جو بھی آپ کہہ رہے ہیں, شادیاں نہیں ہو رہی ہیں. اس پر جو ہمارے پاس ایک رپورٹ تیار ہے آئیے وہ دیکھتے ہیں.
شادی کی عمر کو پہنچنے والی 1 کروڑ سے زائد لڑکیاں شادیوں کے انتظار میں. وطن عزیز میں غیر شادی شدہ لڑکیوں کی تعداد دن بدن بڑھتی جا رہی ہے. ایک سروے کے مطابق ملک میں شادی کی عمر کو پہنچنے والی اندازاً 1 کروڑ سے زائد لڑکیاں شادیوں کے انتظار میں بیٹھی ہیں. ان میں سے 10 لاکھ کے قریب لڑکیوں کی شادی کی عمر گزر چکی ہے. شادی کے انتظار میں بیٹھی ان لڑکیوں میں 75% تعلیم یافتہ ہیں جن کی عمر 20 سے 35 سال کے درمیان ہے. دوسری جانب طلاق یافتہ لڑکیوں اور عورتوں کی شرح میں بھی بتدری تدریج اضافہ ہو رہا ہے۔ ملک میں گزشتہ چند دہائیوں سے طلاق کی شرح میں اضافہ دیکھنے میں آ رہا ہے۔ ایک محتاط اندازے کے مطابق 1970 میں طلاق کی شرح 13% تھی، جو اب بڑھ کر 60% سے زائد ہو چکی ہے، جبکہ ماضی کے مقابلے میں 2018 میں طلاق کی شرح میں ہوش ربا اضافہ دیکھا گیا۔ 2018 میں صرف لاہور کے فیملی کورٹس میں خلا کے 15,800 دعوے دائر ہوئے۔
رپورٹ آپ نے ابھی ملاحظہ فرمائی ہے، اگر اس رپورٹ کو آپ مزید اس پر غور کریں تو صرف پاکستان میں جو یہ بیان کیا گیا ہے کہ 1 کروڑ سے زائد لڑکیاں جو ہیں وہ شادیوں کے انتظار میں بیٹھی ہیں، اور 10 لاکھ کے قریب لڑکیوں کی کہتے ہیں کہ عمریں شادی کر، اب شادی کی عمر کا بیت جانا اس سے یہی مراد لیا جائے گا کہ ان کی عمریں بڑی ہو گئی ہیں، ورنہ تو شادی تو کسی بھی عمر میں ہو ہی جاتی ہیں اگر ہونی ہوتی ہیں تو، لیکن ایک ایج نکل جاتی ہے، جیسا بھی جیسے یہاں بیان ہوا کہ 20 سے 35 سال کے درمیان عمریں ان کی ہیں کہ جو 75% یعنی جو تعلیم سے وابستہ لڑکیاں عورتیں رہی ہیں ان کی جو 75% اس پہ لکھا ہوا ہے۔ اچھا اب آئیے اس کی تھوڑی سی ہم سمجھنے کی کوشش کرتے ہیں کہ اس میں کچھ تو سوسائٹی کا پرابلم ہے۔ خواہشات، فرمائشیں، جہیز سے وہ میری مراد ہے، یعنی ایک تو جہیز، تو جہیز ہوتا ہے سرکار صلی اللہ تعالیٰ علیہ وسلم نے اپنی لخت جگر بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا کو عطا فرمایا، اور ظاہر ہے کہ ہر باپ اپنی بیٹی کو کچھ نہ کچھ اپنی حیثیت، اپنی خواہش کے مطابق دینے کی کوشش کرتا بھی ہے اور کرتے بھی ہیں، مگر یہ کہ یہاں جو میری مراد ہے وہ ڈیمانڈ سے ہے کہ ہمارے یہاں ڈیمانڈ اتنی بڑھ جاتی ہے کہ وہ لڑکی کے والد، والدہ اور ان کی فیملی کہ اس کی چادر سے باہر نکل جاتی ہے۔ یعنی اب آپ کے سامنے کے صورت حال کس قدر ناگفتہ بے ہے، بہت پریشان حال ہیں اس وقت، معاشی طور پر بھی پریشانیاں ہیں، اور مکان بھی مہنگے ہو گئے تو سامان بھی مہنگا ہو گیا، تھوڑا بہت کچھ بھی لینے کے لیے جاؤ تو یہ لاکھوں روپے کا تو پروجیکٹ ہے، پہلے سینکڑوں نکلتے تھے نا، سینکڑوں کی باتیں ہوتی تھی، 200 روپے 500 روپے، تو اس کے چند عرصے کے بعد پھر 1000 کی باتیں ہونے لگیں، 2000 3000 10000، اب جملہ یوں سمجھیے کہ 2000 3000 2 لاکھ 3 لاکھ 10 لاکھ، یعنی یہ سینکڑوں کی جگہ 1000 نے لے لی، اب 1000 کی جگہ لاکھوں نے لے لی، اور بعض ایسے آپ کو طبقات ملیں گے جن میں ہزاروں لاکھوں کی تعداد، لاکھوں کا جو لفظ ہے وہ کروڑ نے لے لیا ہے، 2 لاکھ 2 کروڑ 3 کروڑ 10 کروڑ، یوں سمجھیں آپ، تو یہ بڑھتا رہتا ہے، ڈیویلیویشن ہے، پیسے کی قدر کم ہوتی چلی جاتی ہے وغیرہ وغیرہ۔ اب اسی صورت حال کے اندر ظاہر ہے کہ چیزیں مہنگی ہو گئیں، لوگوں کی آمدنیاں اتنی زیادہ نہیں ہیں جتنی وہ مہنگائی بڑھ گئی ہے، اور جن کی جو مہنگائی سے افیکٹڈ ہے وہ ہیں، یہ تھوڑا سا نظام معیشت ہمارا کو دنیا بھر کا ایسا ہے کہ امیر امیر تر اور غریب غریب تر ہوتا چلا جا رہا ہے، یہ ایک اس وقت جو اکنامیکلی جو دنیا میں جو معاشی نظام نافذ ہے نا، اس کو جو میں نے تھوڑا بہت کتابوں میں اسٹڈی کیا ہے، تو جو معاشی نظام جو اس وقت دنیا میں نافذ ہے، اس وہ معاشی نظام کی جو مضمون ہے اس سے متعلق، اس کا نچوڑ یہ ہے، اس معاشی نظام میں امیر امیر اور غریب غریب ہوتا چلا جائے گا۔ اللہ کرے کہ جو اسلام و دین نے معاشی نظام ہمیں عطا فرمایا، ہم اس معاشی نظام کو اپنے ملک میں بھی لانے میں کامیاب ہو جائیں، اور دنیا بھر میں ہی اگر معاشی نظام نافذ ہو جائے تو بڑا معتدل اور بیلنس سوسائٹی اور معاشرہ ہمارا بن سکتا ہے۔ خیر یہ پورا ایک ٹاپک ہی الگ ہے، اکنامکس ایک ٹاپک الگ ہے، معاشی نظام ایک پورا مضمون الگ ہے، جو ابھی میرا یہ مضمون نہیں ہے۔ البتہ اس وقت مہنگائی ہے تو ایک تو یہ ایک وجہ ہے کہ وہ پورا نہیں ہو پا رہا، یعنی کیسے کریں شادی کا، کھانے کا، ڈشوں کا اور ہال کا خرچہ، اور پھر یہ ساری چیزیں، پھر لوازمات، خاندانی رسم و رواج، اس کو بھی دینا ہے، اس کو بھی دینا ہے، تو سب کو کچھ نہ کچھ دینا ہے، مروتن بھی دینا ہے، ایک تو خوشی خوشی دینا ہوتا ہے، چلو اللہ نے دیا ہے تو دیا، صلہ رحمی کے نام پر خرچ کیا تو انشاءاللہ اس کی اپنی برکتیں ملیں گی، جبکہ وہ سارا خرچ ہو دین شریعت کے دائرے کار میں اور اس کے مطابق ہو۔ میں ڈیفینیٹلی دعوت اسلامی کا مدنی ماحول ہے، دعوت اسلامی کا یہ مدنی چینل ہے، تو جو گفتگو ہوگی وہ دین اور اسلام کے دائرے کار میں قیودات کے ساتھ ہی یہ سب بیان ہونا ہی ہوتا ہے، یہ ہمارا ایک होना भी यही चाहिए सोच। खैर, तो ये एक तो महंगाई और फिर इस तरह के डिमांड्स, ये चलता चला आ रहा है, ठीक है। एक तो ये एक पहलू है जिसकी वजह से बेटियां घरों में बैठी हुई हैं और उनकी शादियां नहीं हो पा रही हैं, क्योंकि सामने से डिमांड है। इसमें हमने कई दफ़ा मदनी चैनल पर, अमीर सुन्नत ने मदनी मुजाकरों में भी इस बात की तरफ तवज्जो दिलाई है, बल्कि गुजारिशात हमने की हैं कि मेहरबानी करके लड़के को हम तो डायरेक्टली दरख्वास्त करते हैं जो शादी जिनकी नहीं हुई है कि प्लीज़ होश के नाखून लें, अपने पाँव पर खड़े हों और अपने पाँव पर खड़े होकर काम करें। अब ये शादियां ना होने की वजह, मैंने जो कहा कि हम लड़कों से दरख्वास्त करते हैं, यहाँ मैं थोड़ी सी हमदर्दी कह लें उन लड़कों के साथ करूँगा कि जिनकी तनख्वाहें कम है, उनकी शादियां नहीं हुई हैं, वो चाहते हैं हमारी शादियां हो जाएं। अब लड़की वाले भाई ये मतलब कि इतना नहीं कमाता उतना नहीं कमाता, उस उनकी भी है कि भाई इतनी डिमांड है। तो पिछले दिनों ही मैंने एक ये प्रॉब्लम मेरे सामने आया, प्रैक्टिकल प्रॉब्लम मेरे सामने आया कि उस लड़के की तनख्वाह कम थी और उसको सदमा यह था कि मेरी तनख्वाह ज़्यादा नहीं होने की वजह से मेरी शादी नहीं हो रही है। तो अब ये भी समझ में आता है, अब ना नफका वगैरह, लेकिन अब इतना है कि लड़का नेक है और अच्छे अखलाक का मालिक है और ना नफका, जैसे कि जो उसकी एक अपनी जो शरई उसकी जो अहमियत है ना नफके की, शरई हुकुम है कि खाना कपड़े और गिजा कपड़े और रहने की जगह वगैरह की वो तरकीब बना लेगा, तो फिर अल्लाह ताला का नाम लेकर आगे बढ़ना चाहिए। तो उसकी दीनदारी भी है, वो नान नफका पूरा, लेकिन अब बहुत ज़्यादा अमीर ढूंढने में तो फिर मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ताला ने तो फिर इस तरह लिखा है कि फिर ज़मीन में फितने फैलेंगे और खून रेजियाँ होंगी, क्योंकि अभी बदकारियाँ बढ़ेंगी, जब बदकारी बढ़ेगी तो बदकारी बढ़ने की वजह से इंसाफ नहीं मिलता, इंसाफ ना मिलने की वजह से फिर बदला लिया जाता है, बदला लेने की वजह से कत्ल गारतगिरी होती है, फिर एक खानदान दूसरे खानदान के लोगों को कत्ल करता है, वो खानदान उसके खानदान को कत्ल करता है, यूं ज़मीनों खून रेजी फैलती है। ये रिवायत के तहत होने वाला जो एक शरा थी, मजमून था, मैंने वो आपके सामने इस वक्त बयान किया है और ये बात मेरा ख्याल है लोगों को समझ में आ जाएगी कि ये जो मैंने आपके सामने मौजू रखा है। तो एक ये भी प्रॉब्लम है कि अब वो उसकी वजह से बेटियां मतलब वो शादी नहीं हो रही हैं, कि वो इस तरह के उनको फरमाइशी प्रोग्राम चल रहा है लड़कों के चक्कर में, लड़के वालों का फरमाइशी प्रोग्राम चल रहा है सामान के चक्कर में, ये दूसरी वजह, दो ये चंद एक वजह। एक वजह और जो बिल्कुल वाजे है और इसका ठीक ठाक हमारे यहाँ कल्चर है, ना डिमांड का इशू है ना वो उसकी तनख्वाह का इशू है, कोई इशू नहीं है। लड़की का अपना जहन बना हुआ कि मैंने अभी शादी नहीं करनी, लड़की के माँ बाप का जहन बना है कि अभी इसकी पढ़ाई पूरी करनी है। पढ़ाई पूरी करने में एजुकेशन, तालीम, ओवरसीज एजुकेशन, ट्रेवलिंग, वॉट एवर, जो इस वक्त जी सोसाइटी है जिसको मेरा ख्याल है कि जो देखने सुनने वाले उनमें से एक तादाद मेरी बात को शायद एंडोर्स करेगी, इसको कबूल करेगी कि हाँ ये हमारे सोसाइटी का प्रॉब्लम है, जो मुझे कम से कम इसका अंदाज़ा है, मैंने इसको पढ़ा भी है और मेरे पास बातें भी आई हुई हैं। तो ये एक वजह है। अब लड़कियाँ कर नहीं रही होती शादी कि ये अब उसमें फिर वो रिश्ते आते हैं मना कर दो, रिश्ते आते हैं मना नहीं, अभी लड़की को पढ़ना है, अभी तो बहुत कुछ करना है, अभी तो फला मतलब कि स्पेशलाइज करना है वगैरह वगैरह करते करते अब एज निकल जाती है, फिर जना वो प्रॉब्लम शुरू हो जाती है। अब लड़की इंतजार में रहती है अब क्या होगा अब क्या होगा अब क्या होगा, ये एक वजह हो गई। ठीक है, एक और वजह ले लीजिए। एक और वजह जो मेरे सामने आई है, जो मजामीन के तहत जो मुझे पता चला, आर्टिकल्स भी इस पर आए हुए हैं, वो ये है कि जो तलाक जिनकी हो जाती है या जो बेचारी बेवा हो जाती हैं, उनके उनके खानदान वाले शादी नहीं करा रहे होते। नहीं, वो बेचारी बैठी हुई है, बेवा बच्ची बैठी हुई है, बेवा औरत बैठी हुई है, शौहर का इंतकाल हो गया या तलाक हो गई, कोई भी वजह थी, वजूहात पे इस पर मैं नहीं जा रहा, तलाक हो गई, अब भाइयों को चाहिए, वालिदैन को चाहिए, खानदान वालों को चाहिए कि जल्दी से उसका कोई अच्छा सा रिश्ता देकर उसकी निकाह करा दे, दोबारा उसकी शादी करा दे। नहीं, वो हया और शर्म के मारे बेचारी बोल नहीं पा रही और वहां मतलब कि दूसरी तरफ उसकी शादी हो नहीं पा रही, फिर जब होती है तो वहां पे अलग से फरमाइशी प्रोग्राम चल रहा होता है कि जनाब ये ऐसा तो घर ऐसा तो खानदान ऐसा, लड़के की उम्र ऐसी, लड़के वालों की अलग यहां पर डिमांड चल रही होती। तो ये एक सोसाइटी के इश्यूज हैं, माशरती मसाइल हैं जो मैं आपके साथ इस वक्त डिस्कस कर रहा हूं। एक और टॉपिक यहां पर जो मुझे याद आ रहा है, बास कंपनियां हैं मैं अब कंपनियों को आइडेंटिफाई नहीं करना चाहता, ठीक है। बास कंपनियां हैं, उन कंपनियों का मैं बाकायदा मुझे पता है वो कंपनीज का, वो कंपनीज लड़कियों को अपॉइंट करते वक्त उनसे बाकायदा कॉन्ट्रैक्ट साइन करवाती हैं कि आप इतनी से इतनी उम्र तक आप शादी नहीं कर सकती। अब उनको, उन लड़कियों को भी चूंकि अपना एक इकोनॉमिकली और माशी फ्यूचर बनाना होता है, और फिर थोड़ा ग्लैमराइज भी है, वेरी सॉरी टू से, मैं तमाम तर जो देखने सुनने वाले हैं खुदा ना खासा को बात मेरी बुरी ना लग जाए, लेकिन जो रियलिटी है जो मुझे पता है वो मैं आपके सामने बयान कर रहा हूं। तो अब अर्ज ये है कि अब ये कॉन्ट्रैक्ट साइन हो जाते हैं, जब कॉन्ट्रैक्ट साइन हो जाते हैं तो अब दो चीजें होती है, या तो वो मजबूर है या वो ग्लैमराइज की मारी हुई है, यानी उसके सामने एक बड़ा मॉडर्न वर्ल्ड है और उसको मतलब कि बहुत सारी चीजें करनी होती है, दुनिया भी देखनी होती है, तो ये भी देखना होता है वो भी देखना होता है, वो कॉन्ट्रैक्ट साइन तो कर लेती हैं। कॉन्ट्रैक्ट साइन कर लेने के बाद अब प्रॉब्लम ये होता है कि वो वक्त तो निकल जाता है, लेकिन वक्त इतना निकल जाता है कि उम्र इतनी निकल जाती है और इनके साथ फिर इस तरह के डिस्कशंस इस्टेब्लिश हो जाती हैं जिसको मैं बोलना नहीं चाहता, कि फिर उनके निकाह में इश्यूज पैदा हो जाते हैं। अब वो बेचारियां परेशान होती हैं, वो फिर काफी परेशान होती हैं, और ये मुझे पता है वो परेशान होती हैं और शादियां नहीं हो रही होती, इनकी एज वाकई बढ़ चुकी होती है, 35 और 40 तक इनकी उम्रें पहुंच जाती हैं, 30 प्लस हो जाती हैं, और ये चाहती है कि अब हमारी शादी हो जाए। अब इनकी फरमाइशें भी कोई इतनी खास नहीं होती, वो सारा मतलब समझे कि वो बहुत कुछ प्रॉब्लम हो चुका होता है ये। और मुमकिन है कि जो मैं नहीं बयान कर रहा या नहीं कर पा रहा, या ज्यादा इतनी मतलब वो मजबूत चीजें भी इतनी हर बात जहन में नहीं होती, बात बात आपके जहनों में होंगी। तो ये वो चीजें हैं खासकर जिसकी वजह से हमारे यहाँ शादियां नहीं हो पा रही है। 1 करोड़ मतलब के 100 लाख, ये तो इस रिपोर्ट है, पता नहीं कितनी होंगी फिर। अच्छा, अब ये देखिए ना, तालीम लड़कियों में 75% फीसद जिनकी शादियां नहीं हो रही, 75% ये तालीमी याफ्ता हैं, जिनका मैंने आपको बताया कि इनको अपना बस वो फ्यूचर की वजह से, और पता नहीं इसके और क्या क्या रीजंस निकलेंगे आपको अगर इसकी और गहराई में आप जाएंगे। मेरे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, माशरे में इस्लाह का दर्द रखने वालों, अच्छी तब्दीलियां देखने के ख्वाहिशमंद आशिका ने रसूल, ये प्रॉब्लम है, उसकी वजह से जो फितने हो रहे होने के इम्कानात हैं उसको समझने की कोशिश कीजिए कि अगर शादियां वक्त पर नहीं होंगी, इस तरह बच्चियां गैर शादी के बगैर शोहर के बगैर होंगी, तलाक शुदा, बेवा, या इस तरह जो भी आप मैं कहना चाह रहा हूं होंगी, तो आप ये देखिए कि जहां लड़कियों की शादियां नहीं हो, कितने लड़के हैं जिनकी शादियां नहीं हो रही, तो लड़कियों की रिपोर्ट है, कितने लड़के हैं जिनके सिर्फ इस वजह से कि जनाब ये 15,000 कमाता है, 20,000 कमाता है, यानी 15-20,000 कमाने या 12-15,000 रुपया कमाने वाले लड़के के लिए तो इस वाकई शादी का प्रॉब्लम है। अब अगर वो कंबाइंड फैमिली में रहता है और 2-4 लोग घर के मिलकर कमा रहे होते हैं तो 35-40,000 रुपया घर का एक नॉर्मल सा खर्चा बन जाता है, जिससे घर यूं चल पड़ता है, मतलब 10-15,000 या 20,000 वाले भी अकेले में भी घर चला रहे हैं, ये तो डेफिनेटली चला रहे हैं, छोटा किराए का घर लेकर भी चला रहे होते हैं। फिर अल्लाह करीम इनकी जिंदगी में एक मजीद मुआशी इस्तेकाम, मुआशी बेहतरियां ले आता है और ये और मजीद आगे बढ़ जाते हैं, तो वो एक जिंदगी का आगे का एक हिस्सा है। लेकिन माशरे के लोगों को चाहिए, हम मदनी चैनल पर बैठकर एक दावत इस्लामी के प्लेटफॉर्म से हम ये प्रॉब्लम आपके सामने रख सकते हैं, प्रॉब्लम की वजूहात आपके सामने रख सकते हैं, इसका कुछ ना कुछ हल आपके सामने हम रख सकते हैं कि ये हल है। लेकिन जो सिविल सोसाइटी से रिलेटेड जो लोग हैं और जो माशरे से जो रिलेटेड जो लोग हैं, जो इस मौजू पर काम करते हैं, कम्युनिटी के जो लोग हैं, जो इदारे चलाते हैं इस तरह की चीज़ों को, उनको चाहिए कि कम्युनिटीज के अंदर कोई ऐसे रूल्स रेगुलेशंस बनाएं, कानून बनाएं, मस्जिद और मिंबर और मेहराब से भी कुछ मजीद, यानी मिंबर और मेहराब से आशिका ने रसूल इस मामले में बिल्कुल रहनुमाई नहीं करते होंगे, ऐसा तो नहीं कहा जा सकता ना, लेकिन इसको मजीद बढ़ाने की और जहन बनाने की जरूरत है, निकाह के ताल्लुक से, शादी के ताल्लुक से, अच्छे रिश्तों के ताल्लुक से, दीनदारी के ताल्लुक से, परहेजगारी के ताल्लुक से, और निकाह कर देने के ताल्लुक से, निकाह के जो बरकतें हैं कि निकाह करने से आधा दिन महफूज हो जाता है, आधे दिन के मामले में खुदा से डरने की, यह हदीस पाक में हमें इरशाद मिलता है। तो अल्लाह नसीब करे और हमारे ये माशरे का ये जो प्रॉब्लम है ख़ास तौर पर। और आप ये देखिए कि ये जिस तरह ये लिखा गया कि एक मोहतात अंदाजे के मुताबिक 1970 में तलाक की परसेंटेज जो थी, परसेंटेज ऑफ डाइवोर्सिस, वो 13% थी, 13%। एंड नाउ, और जो अब बढ़कर इस वक्त मैं बात जब आपसे कर रहा हूं तो 2020 इस वक्त चल रहा है, ठीक है। और मैं इस वक्त आपके सामने मौजूदा जो तलाक की जो परसेंटेज है वो मैं बयान कर रहा हूं, 60%, 60%, 1970 में 13%, 50 साल में ये 60% हो गया। जिस तरह का माहौल चल रहा है, आप देखिए कि आगे अगर ये माहौल हमने तब्दील ना किया, उसमें कोई बहुत बड़ी हम चेंजेस ना लाए, पॉजिटिव चेंजेस ना लाए, ये कहां तक पहुंचेगा तलाक का रेशो? अच्छा, जितनी तलाकें हो रही हैं इतनी निकाह की वो भी तो आएगी ना, कि भाई ये फारिग हो रही हैं, इनको तलाकें हो रही हैं, अब इनके निकाह भी तो होने ना, अब इनके निकाह भी नहीं हो रहे। और गैर शादीशुदा जो लड़कियां थी इनकी तादाद में दिन ब दिन इजाफा हो रहा है। और सर्वे के मुताबिक ये मुल्क में शादी की उम्र को पहुंचने वाली अंदाजन 1 करोड़ से ज्यादा लड़कियां हैं। ये वो हैं जिन जो इस रिपोर्ट के मुताबिक इनमें तलाक वाली और बेवा नहीं है। इसका मतलब कि वो औरतें, वो बच्चियां के जिनकी शादी हो जानी चाहिए अब या हो जानी चाहिए थी, इनकी तादाद करोड़ों में हुई। इसी तरह ऐसे लड़के और ऐसे मर्द भी होंगे कि जिनके हिस्से में निकाह के वो मामला नहीं हो रहे होंगे। और ये जो कुछ नहीं हो रहा होगा, इस ना होने की सूरत में जो कुछ खराबियां पैदा हो रही होंगी, कभी सोसाइटी ने, माशरे ने इस पर गौर किया है कि टाइम नहीं है? और दूसरी तरफ अमर बिल मारूफ नहीं अनिल मुनकर, नेकी की दावत देना, बुराई से मना करने का जो रुझान है वो कम हो रहा है, बुराई से रोकने का रुझान कम हो रहा है, बुराई में मुबतला होने का रुझान बढ़ रहा है, बुराइयों की तरफ बुलाने का रुझान बढ़ रहा है, और मतलब के गंदी ख्वाहिशात, गंदे ख्यालात, गंदा कल्चर डेवलप करने का रुझान बढ़ रहा है। ये तो आप एग्री करेंगे नहीं करेंगे? तो अब आप खुद गौर करें कि एक तरफ मिट्टी का तेल छिड़का जा रहा है और दूसरी तरफ चिंगारी फेंकने वालों की तादाद बढ़ रही है। और भैया तो आग को, आग कितनी लगेगी और ये इस आग में जलने वालों की तादाद कितनी होगी, जो जो मिसाल जिससे समझने वाले समझ जाए। तो मेहरबानी करें, अपने घर में, अपने खानदान में बैठकर मशवरा करें। अब इदारे क्या करेंगे, ये सब क्या करेंगे, वो अपनी जगह पर है। सिविल सोसाइटी के लोग क्या करेंगे और ये सब क्या करेंगे, अथॉरिटीज वगैरह अपनी जगह पर है। मैं इस वक्त आपसे बात कर रहा हूं, घर में बैठे हुई फैमिली से मैं बात कर रहा हूं कि प्लीज अगर आपके घर में बच्चियां बड़ी हो रही हैं तो ये बच्चियां, बेटियां, मेरी बहनें ये चाहती हैं कि शादियां हो जाएं, मगर ये बता दूं कि बाज़ वालिदैन सिर्फ जिद करके बैठे हुए कि अभी शादी नहीं करनी। मुझे नौजवानों ने कहा है कि हमारे माँ बाप हमारी शादी नहीं करवा रहे, हमें शादी करनी है। ये अब माँ बाप को कैसे बोले बेटा बेटी, वो प्रॉब्लम है। हर जगह तो ऐसा मुंह फट नहीं ना होता कि वो मतलब के बोलता फिरे। तो अब करवा देना शादी, आपको नजर नहीं आता आपके बच्चे की उम्र बड़ी होगी, आपने क्या एक वक्त नहीं गुजारा जवानी का? नहीं, अब तो यूं नहीं है, यूं नहीं है, माशरा ऐसा। अरे भाई, माशरे के चक्कर में प्रॉब्लम हो जाएगा, खुदा ना करता ऐसा ना हो कि कुछ ना होने का हो जाए और आप भी गुनाहगार हो जाओ, कयामत के दिन आपसे फिर पूछगछ ना हो जाए। तो मेहरबानी करें, कम अज कम अपनी फैमिली, अपने खानदान का जायजा लें। इसी में मैं एक और बात का हल की तरफ में आ रहा हूं। हमारे जो खानदान होते हैं ना, फैमिली, कुंबे, इनमें चंद एक होते हैं जिनको अल्लाह ने नवाजा होता है। कजन्स होते हैं, मामू का घर होता है, चचा का घर होता है, खाले को खालू का घर होता है, फूफी का घर होता है, वगैरह वगैरह, भाई स्ट्रांग होता है, तो अल्लाह ने उनको माशी तौर पर, माली तौर पर नवाजा होता है ना, वो साउंड होते हैं, मजबूत होते हैं, थोड़ा आसपास के लोग होते हैं। आप देखिए जो इस तरह के लोग हैं कि खानदान में कितने ऐसे आपके फैमिली मेंबर हैं जो गुर्बत की वजह से या कम आमदनी की वजह से इस तरह माशी मसाइल के, जिनकी बेटियों की शादियां नहीं हो रही हैं, आप आगे आए और खानदान में मदद करें। खानदान में नाम बहुत कम होता है, बाहर नाम बहुत ज्यादा होता है, बाहर शोहरत बहुत होती है, बाहर थोड़ी तस्वीर भी आ जाती हैं, बाहर वाहवा भी हो जाती है, बाहर मैगजीन में भी फोटो आ जाता है, मगर खानदान में उमूमन ऐसा होता नहीं है। अगर आपने बहन के मदद कर दी, बहन ने भाई की मदद कर दी, यूं मतलब भाई भाई ने मदद कर दी, तो उमूमन खानदानों में इतनी पजीराई नहीं मिलती, इतनी एप्रिसिएशन नहीं मिलती, ये मतलब ये है। लेकिन सवाब पर नियत करें, अल्लाह ताला की रजा पर नजर रखें और सवाब पर नजर रखें। और ये देखिए सिला रहमी के साथ साथ कितने ज्यादा सवाब की आप नियत कर सकते हैं और कितना बड़ा प्रॉब्लम हल हो जाएगा। ऐसे कितने आपके खानदान के नौजवान होंगे जिनकी आमदनियां कम होंगी, इसकी वजह से बेचारे शादी नहीं कर पा रहे होंगे, आप उनको थोड़ा सपोर्ट कर लें। ये घर के जो थोड़े बहुत खाते पीते लोग हैं ना, ये गुर्बत में, शादी में, बीमारी में, अगर ये अपना बजट बना ले ना कि ये बजट मेरे फैमिली मेंबर के लिए, अच्छा है भी ऐसे लोग, मैं जहां पर्सनल जानता हूं, मैं ऐसे लोग हैं जिन्होंने अपनी फैमिली को कवर करके रखा हुआ है कि कोई भी फैमिली में ऐसे कोई इश्यूज आते हैं तो ये बिल्कुल फ्रंट पर आ जाते हैं और एक कह सकते हैं कि टेंशन फ्री कर देते हैं। ऐसे लोग जो टेंशन फ्री भी कर देते हैं, ये भी, ये तो मैं, मुझे भी पता है, शायद आप में से भी कई जानते होंगे, इनमें से बास शायद वो होते हैं कि जो सिर्फ ये कह देते हैं कि यार जरूरत हो तो ले लेना, ये मेरी दरखास्त है कि इस तरफ जाने के बजाय जब देखते हैं कि यार हालात ऐसे हैं, वाकियात ऐसे हैं, तब जरूरत हो तो ले लेना, तो उसको मांगने की कैफियत में लाने के बजाय आप जाकर तोहफा कहकर दे दो ना यार, ये लो, अल्लाह का, अल्लाह की रहमत पर, सवाब पर नजर रखें, तो मांगने की सूरत हाल मत आने देंगे, यार ये मांगेगा नहीं, मांग सकता कोई शख्स यार, दुख परेशानी में गुलता, कर्जा ले लेगा मगर ये यूं, ये जो कहकर चला गया ना मुझसे मांग लेना, शायद उससे ना मांग सके। ये मैंने चंद एक चीजें इस टॉपिक के तहत, जो पहला हमारा मौजू था शादी के ताल्लुक से, और शादियां नहीं हो रही हैं और बच्चियां बड़ी हो रही हैं, लड़के भी बेचारे बड़े हो रहे हैं, और इसके कुछ मैंने असबाब बयान किए और उन असबाब को का कुछ मैंने हल बयान करने की आपके सामने कोशिश की है। सवाब की नीयत का दीन व नसीहा दीन खैर खाई का नाम है, खैर उन्नासी मई अनफुन्नास, ये भी हदीस है, बेहतर इंसान हो जो दूसरे इंसान को फ़ायदा पहुंचाए। तो ये हदीसें भी अपने पेश नज़र रखें, मोमिन जो अपने लिए पसंद करते हैं अपने भाई के लिए वही पसंद करें, इस हदीस को अपने पेश नज़र रखें, अल्लाह तबारक व ताला की रहमत उसकी करम पर नज़र रखें कि अल्लाह ने अगर आपको तौफीक दी है, आपको हिम्मत दी है, आपको माल दिया, कुछ आपको इख्तियार दिया है, तो प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम की दुखियारी उम्मत के दुखों को दूर करने में अपने असर रसूख को, अपने माल को और अपने इख्तियार को इस्तेमाल करें, अल्लाह ताला आपको इसका अजर अता फरमाए। जी कॉल्स दें।
भाई साहब आप इस बारे में क्या कहेंगे, बसा औकात वालदैन बच्चे की मिन्नतें कर रहे होते हैं, बेटा आपकी उम्र ज्यादा होती जा रही है, आपकी शादी अब कर देते हैं, बच्चा आगे से कहता है फकीर अभी पढ़ रहा है, मैं जॉब तलाश कर रहा हूँ, मैं ये कर रहा हूँ, बाद में शादी करूंगा, और बसा औकात बच्चा वालदैन की मिन्नतें कर रहा होता है कि मेरी अब उम्र ज्यादा होती जा रही है, मेरी शादी कर दें, यहाँ वालदैन तवज्जो नहीं दे रहे होते कि शर्म नहीं आती शादी की बातें करते हो, तो आप क्या मशवरा देंगे कि दोनों को आप क्या सबक देंगे, क्या होना चाहिए?
बात सूरत ऐसी होती है थर्ड पार्टी इन्वॉल्व करना पड़ता है, बात फैमिली केसेस है ना, थर्ड पार्टी सेल होते हैं, ऐसे बच्चे होते हैं जिनको शादी करनी होती है मगर वो घर में कह नहीं पाते, वो अपने किसी फैमिली मेंबर को, क्लोज तरीन फैमिली मेंबर को, जो मतलब के जहाँ फितने का डर भी ना हो, उन्हें थोड़ा आगे बढ़ाएं, चचा मामू वगैरह उनको थोड़ा कहें कि यार प्लीज, तो वो तवज्जो दिलाएंगे, तो ये एक हल है। और वालिदैन के अगर बच्चे नहीं मान रहे तो वो ज़रा बाहर से आए, थोड़ा फैमिली मेंबर से, हो सकता है कि बच्चों को कुछ ऐसे इश्यूज़ हो तो ये वालिदैन के साथ शेयर ना कर सकते हो, और वो फिर अपने रिश्तेदार को या अपने किसी उसके किसी दोस्त के ज़रिए आगे आए, तो ये हो सकता है कि इसका कोई हल निकले। तो समटाइम ये होता है कि थर्ड पार्टी को डालने से, यानी तीसरे फरीक को या कोई तीसरे शख्स हो जो क्लोज भी हो, बात कर सकता हो और आपका हमदर्द भी हो, खौफ खुदा वाला भी हो, और इस तरह की चीज़ों, फितने का डर और खौफ ना हो। देखिए ये सारी चीज़ें जो मैंने क्यूदात बयान की, कंडीशंस बयान की, हर एक के पीछे कोई ना कोई वजह छुपी हुई है जो फिर बहुत डिटेल है, तो ये थोड़ा करेंगे तो शायद हो सकता है कि कोई अच्छा हल निकल आए। जी
میٹھے میٹھے نگران شورا کا بہت پیارا سلسلہ سبق آموز خبریں ماشاء اللہ عزوجل، یہ اتنا معلوماتی اور سبق آموز سلسلہ ہے کہ مدنی چینل کی ٹیم اگر ویکلی بیس پہ اس کو دو بار بھی نشر کرے تو ماشاء اللہ عزوجل یہ بہت بڑی مدنی چینل کی کاوش ہوگی. آج ماشاء اللہ عزوجل نگران شورا نے جس ٹاپک پہ ماشاء اللہ عزوجل آج شروع میں ہی کلام کیا ہے، یہ بہت بڑا ٹاپک ہے. اس پہ میں نگران شورا کی خدمت میں یہ عرض کروں گا کہ حضور اسی موضوع پہ ایک اپنا پورا سلسلہ کریں، جس میں یہ آج آپ نے ارشاد فرمایا کہ لڑکیوں کی، غیر شادی شدہ لڑکیوں کی تعداد اس وقت معاشرے میں بہت زیادہ ہے. اس کی آپ نے کچھ وجوہات بھی بتائی ہیں کہ ایک ڈیمانڈ ہے اور دوسرا جہیز، مال پیسے کی طرف توجہ ہوتی ہے، دینداری کی طرف توجہ کم ہے. اس کی ایک وجہ یہ بھی ہو سکتی ہے کہ علم دین سے جو لوگ واقف نہیں ہوتے، ان کو علم دین کی قدر نہیں ہوتی، مذہبی گھرانوں کی قدر نہیں ہوتی، ان کی صرف اور صرف دولت اور مال پیسے کی طرف ہی توجہ ہوتی ہے. ایک وجہ یہ بھی ہو سکتی ہے. اور جو آپ ماشاء اللہ عزوجل آج ہمیں مدنی پھول دے رہے ہیں، اس پہ اگر اور بھی سلسلے کیے جائیں تو ماشاء اللہ عزوجل آپ کی بہت مہربانی ہوگی. اللہ عزوجل آپ کو جزائے خیر عطا فرمائے. جزاک اللہ خیر.
آمین و ایاکم. بہت بہت شکریہ حوصلہ افزائی کرنے کا، کال کرنے کا، بلکہ آپ نے کچھ اپنے تجربات اور اپنے جذبات بھی بیان کیے. اللہ تعالیٰ آپ کو اس کا اجر عظیم عطا فرمائے. اور جو کچھ آپ نے ارشاد فرمایا ہے، ظاہر ہے کہ ایک پروگرام ابھی ہو ہی رہا ہے، کنٹینیو ہے، اور حقیقت بھی یہ ہے کہ یہ موضوع اتنا حساس ہے اور اس میں اتنا پرابلم ہے، اتنی اس میں گھمبیر مطلب وہ یہ مطلب مسئلہ ہے کہ حقیقت یہ کہ ہر بات کرتے ہوئے زبان بھی ساتھ نہیں دے رہی. ابھی جو اس وقت دیکھو سن رہے ہیں، یا آئندہ سوشل میڈیا پر یا گھر میں بیٹھ کر کبھی کسی ریپیٹ میں، یا اس کا کوئی ایسا مدنی گلدستہ بن جاتا ہے، ویڈیو کلپ بن جاتا ہے، یاد تک پہنچتا ہے، تو اسی صورت میں ذرا دیکھ لیجئے گا اپنے آس پاس، فیملی میں، خاندان میں، گھر میں، دیکھ لیجئے گا کہ یار یہ توجہ دلائیے یا سوچو تو صحیح کیا ہے. والدین مشورہ کریں کیا کرنا چاہیے، کیسے ایگری کریں. اور جو جن میں اپنی اسلامی بہنوں سے عرض کروں گا، جو اس خوش فہمی میں رہتی ہے نا کہ ابھی بہت ٹائم باقی ہے، ہم کچھ یہ کر لیں، یہ کر لیں، یہ کر لیں، آپ ایسا نہ کریں. اور شادی میں تاخیر نہ کریں. جب لگتا ہے کہ گھر چل جائے گا اور مطلب ایک اچھا رشتہ مل جائے، اتنی سمجھداری اور عمر کا جو بھی ایک مکس ہے، ایک مکسچر ہے، تو پلیز لیٹ نہ کریں. یہ مقصد، وہ مقصد، یہ ایمبیشنس، وہ جیسے کوئی، بظاہر تو بہت ساری چیزیں ایسی ہیں. میں اپنی اسلامی بہنوں سے عرض کر رہا ہوں، میری بہنوں سے عرض کر رہا ہوں، آپ میں سے کئی میری بیٹیوں کی عمروں کی ہوں گی، تو میں آپ سے عرض کرتا ہوں کہ بہت ساری چیزیں شادی کے بعد کام ہی نہیں آتی. شادی کے بعد ہے نا ایک سلیقہ بہت میٹر کرتا ہے. آپ کو کچن سنبھالنا آتا ہے، کچن فرینڈلی ہیں آپ، پکانا، کرنا، روٹی، یہ گھر گھرستی ہوتی ہے، صاف صفائی، ستھرائی، پاکیزگی، اور یہ اس طرح کی چیزیں جو ایک گھر گھرستی سے ریلیٹڈ ہیں وہ آتی ہیں، اس کو سیکھ لیں، یہ مین ہے. شادی کے بعد یہ میٹر کرتی ہیں. جیسے کہ آدمی ہے، اس کو ہنر آتا ہے، کوئی جاب کر سکتا ہے، کام کر سکتا ہے، کما سکتا ہے، اسے کہا جائے گا نا. عورت سے تو نہیں کہا جا رہا ہے، آپ سے آپ کی گھر گھرستی کے بارے میں کہا جا رہا ہے، عورت سے نان نفقے کے بارے میں کہا جا رہا ہے. کیونکہ لڑکی پر خرچہ نہیں ہے، لڑکی پر کوئی چیز نہیں ہے، اس پر کوئی وزن نہیں ہے، نہ بیٹی کے باپ پر کوئی وزن ہے. اگر وہ کرتا ہے اپنی خوشی سے جو کرتا ہے کرے، لاکھوں کروڑوں کا کرے، کوئی حرج نہیں ہے، جائز و صحیح طریقے سے، ڈیمانڈ تو اس سے ہونی نہیں چاہیے. لیکن لڑکی والوں پر ایز سچ بیسیکلی کوئی پریشر نہیں ہے، کوئی برڈن نہیں ہے. کیوں؟ کہ مہر لڑکے نے دینا ہے، نان نفقہ لڑکے نے دینا ہے، ولیمہ لڑکے نے کرنا ہے. لڑکی والوں پر تو ہے ہی نہیں کچھ. اور معاشرے کی بعض خرابیاں ہیں جن کو ہم ظاہر کرتے ہیں. تو میری تو جو آپ میری بہنوں کی عمر کی ہیں، میری بیٹیوں کی، میری اسلامی بہنیں ہیں، آپ گھریلو سلیقہ سیکھیں، تہذیب، تمیز، حیا، اور مطلب برداشت، मुस्कुराहट जो फैमिली मेंबर महरमों के साथ और जो इस तरह होता है, अच्छा रिश्ते निभाने का ताल्लुक, इस तरह की चीजें बहुत है ये। फिर जब माँ बनोगी ना तो फिर औलाद की तालीम और तरबियत के लिए आप आपकी स्किल्स काम आएंगी, ये मेन चीजें हैं। बच्चा तो बहुत आगे जाकर पढ़ाई के लायक होता है, लेकिन शुरू के कई साल तो सिर्फ माँ की बेसिक तरबियत चाहिए होती है, उसकी देखभाल, साफ सफाई, सुथराई का, खिलाने पिलाने का अंदाज, नेकी, तकवा, परहेजगारी, ये सब चीजें मैटर करती है। तो मेरी इस्लामी बहनों से दरखास्त है कि बिला वजह ये जब ताखिर कर रही हैं और फरमाइशी पुराम चल रहे हैं, या ऐसे वालिदैन जिन्होंने ये फरमाइशी पुराम का स्विच ऑन किया हुआ है, ये मान जाएं, प्लीज मान जाएं और माशरे को बहुत बड़ी बुराइयों से बचाएं। और अगर कोई ऐसा लड़का इस्लामी भाई को ऐसा मिल जाता है जो आपको नेक नजर आता है, परहेजगार नजर आता है, बहुत ज्यादा पैसे वाला है, ज्यादा आमदनी नहीं भी है, खौफ खुदा वाला आपको महसूस होता है, तो उससे शादी कर दो बेटी की, इंशाल्लाह रब की रहमत शामिल है, खुश रहे। आपको चाहिए क्या? बेटी खुश रहे ना यार, और क्या चाहिए? क्या पैसे वाले ही सिर्फ खुश रहते हैं? मिडिल क्लास लोग खुश नहीं होते? क्या गरीब लोग खुश नहीं होते? असल चीज तो रब ताला ने इनके दिलों को इत्तेफाक देना है, जो बहुत बुनियादी बात है कि इन दोनों के दिलों में इत्तेफाक आ जाए, लड़का लड़की, इनकी जहनी हमांगी हो जाए, इन दोनों की सोचों में एक मिलाप हो जाए, मिल जाए और एक दूसरे के साथ ये मोहब्बत करने वाले, हक अदा करने वाले बन जाएं। ये सोच से होगा, ये पैसों से नहीं होता, ना ये गुर्बत से होता है, ना ये अमीरी से होता है, ये सोच की पाकिजगी और सोच की पॉजिटिविटी से होता है, पॉजिटिव मेंटेलिटी से होता है। ये बहुत इंपॉर्टेंट है। मैंने शायद बहुत कुछ कह दिया आपको, बहुत कुछ कह दिया शायद, इस पर गौर करें, फोकस करें। लड़के और लड़कियां, फैमिली मेंबर, माँ बाप, ये बेसिक पर फोकस करें, इंशाल्लाह तलाक के रेशो नीचे आ जाएंगे। ये तलाकें बढ़ गई ना 13-60%, ये नीचे आ जाएंगे। हम अपनी चॉइस बदल दें, हम अपनी चीजों को चेंज कर दें, तो इंशाल्लाह बेहतरी आ जाएगी। ये टॉपिक मेरा काफी डिटेल में बढ़ता चला जा रहा है, चंद कॉल्स ले लेते हैं, फिर इस टॉपिक को नए मौजू की तरफ भी जाना है। सबक आमोद खबरें एक मौजू पर नहीं है जी।
सबक आमोद खबरें में निगरानी शुरा की आमद मरहबा। यह सैयदी, सबसे पहले तो अव्वल मदनी फूल अता फरमाइए कि सबक आमोद का क्या मतलब है, और ये जो आपने रिश्तों के हवाले से और बच्चे और बच्चियों की शादियों के हवाले से, तो यह सैयदी मदनी फूल अता फरमाइए, जो कुछ जहनी हम आहंगी होना, एक दूसरे के हकूक और एहसास को समझना, अब वो चाहे माँ बाप का दर्जा है, बीवी का दर्जा है, अब रिश्ते होते हैं, जब एक रिश्ता होता है तो कितने रिश्ते नए पैदा होते हैं। तो अब फी जमाना मुआशरे में जब स्टेटस के हिसाब से होगा, तो जो ऊंचे स्टेटस वाले वो कैसे नीचे वाले को पसंद करेगा, और जो नीचे वाला वो ऊपर वाले को कैसे बर्दाश्त करेगा? तो इसमें जो एक जो हमारी जहन साजी है वो किस तरह की होनी चाहिए? बेसा मफरत की दुआ फरमा दीजिए, ईमान की सलामती की दुआ फरमा दीजिए।
यकफिर लना वालकुम वाला हम बग़ैर हिसाब। अल्लाह आप सब, हमारा आप सबका ईमान सलामत रखे। कुफ का बयान है ये, तो रिश्तों को कैसे आपस में देखना है आपस के, उसमें एक बड़ा अहम बयान है कुफ का बयान। ये आपको मिल जाएगा पर्दे के बारे में सवाल जवाब, जो अमीर सुनती किताब है, इसमें शायद आसान और डिटेल में जहाँ अगर आपको मिलेगा कि इसके निचोड़ जो दिया गया है ये वहाँ आपको अल्लाह ने चाहो मिल जाएगा इंशाअल्लाह अज़्ज़वजल। बकिया जो आपने इरशाद फरमाया है, तो अल्हम्दुलिल्लाह ये मैंने कुछ तो बातें अर्ज कर दी। इसमें हुकूक का बयान पढ़ना चाहिए, बाहर शरीयत में इंशाअल्लाह आपको हुकूक के बयान मिल जाएंगे, मख्तूत और मदीना की दीगर किताबों में आपको हुकूक के बयान इंशाअल्लाह मिल जाएंगे। जी कॉल दें।
निगरान शुरा, मेरा आपसे एक सवाल है कि आप हर बार नए नए मौजूद आते हैं और उस पर कई कई देर तक बड़ी प्यारी प्यारी गुफ्तगु करते हैं, तो मेरा आपसे एक सवाल है कि आप इतनी मसरूफियत होने के बावजूद आप इतने प्यारे प्यारे नए नए मौजूद कहाँ से लाते हैं, और क्या आपकी मजलिस बनी हुई है जो आपको मौजू देती है, या आप खुद तैयार करते हैं? इस बारे में इर्शाद फरमा दीजिए। जज़ाकअल्लाह खैरा, और मेरे मेरे घर वालों के लिए भी दुआ फरमा दें।
अल्लाह आपकी और आपके घर वालों की बेहिसाब मगफरत फरमाए। पहले तो हौसला अफजाई करने का शुक्रिया आपका। दूसरा ये कि बाकायदा एक मजलिस बनी भी हुई है, वो भी कुछ काम करती है, फिर हमारे मशवरे होते हैं, कुछ मैं अर्ज़ करता हूँ, कुछ वो इरशाद फरमाते, फिर मिलजुल कर हम एक तैयार करते हैं, मिलजुल कर ही तैयार होता है अल्हम्दुलिल्लाह। इसमें हमारी मजलिस का एक बहुत अहम रोल है, इसका एक अपना किरदार है अल्हम्दुलिल्लाह। तो कोशिश होती है कि फिर इस तरह के टॉपिक्स तैयार हो जाएं, फिर मैं बताऊं, फिर मदनी मुजाकरे की इसमें बड़ी बरकतें हैं, मदनी मुजाकरों के ज़रिए बहुत सारी चीज़ें सीखने और समझने का मौका मिलता है और उसमें बहुत सारे टॉपिक्स डिस्कस होते हैं, अमीर सुन्नत अपने तजर्बात बयान करते हैं, तो उसका वो भी यहाँ मुझे बहुत काम आ रहे होते हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन। तो मदनी मुजाकरे भी देखने की आप नियत कर लीजिए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। एक बिल्कुल इससे मैं अपोजिट मौजू ला रहा हूं, मुस्कुराने का मौजू है वो। अभी जो मौजू था ये रंजीदा कर रहा था, अफसोस हो रहा था। अब बिल्कुल एक जैसे कहते ना कि वो तीखा तीखा खाया है ना, स्वीट डिश ला रहा हूं, मीठा मीठा। मुस्कुराइए, क्या है ये, आइए देखते हैं।
अक्सर मुस्कुराते रहना अगरचे मसनूई हो, जहन को हशाश बशाश रखता है। मदनी चैनल के नाजरीन, क्या आप हशाश बशाश रहने का हुनर जानना चाहेंगे? ऑस्ट्रेलिया में होने वाली एक नई तहकीक में बताया गया है कि अक्सर मुस्कुराते रहने से इंसान हशाश बशाश रहता है और तबीयत में खुशी शामिल होने के बाइस वो चीज़ों और मामलात को मुस्बत अंदाज से देखता है। क्या वाकई एक मुस्कुराहट आदमी के जहन को बेहतर बना सकती है? जी हाँ, तहकीक में ये बात सामने आई है कि अगरचे आपका मुस्कुराना मसनूई हो, इसका भी दिमाग पर मुस्बत असर पड़ता है। मुहक्किकीन का कहना है कि मुस्कुराना चेहरे के कुछ पट्टों को मुतहरक कर देता है और ये तहरुक आपके दिमाग को ज्यादा मुस्बत और अच्छा महसूस करने पर उकसाता है। यूनिवर्सिटी ऑफ साउथ ऑस्ट्रेलिया के मुताले में शुरका के दांतों के दरमियान कलम थामे रखने के तजर्बे के जरिए इनके चेहरे को मुस्कुराहट जैसी सूरत बनाने पर मजबूर किया गया। इस तजर्बे से पता चला कि ये अंदाज चेहरे और जिस्मानी तासरात दोनों को बदल देता है। मुहक्किकीन का कहना है कि किस तरह मुस्कुराहटें दिमाग के साथ चाल चलती हैं। जैसा कि इंसानी उजलात यानी मसल्स की दो अकसाम है, एक इरादी उजलात इनको दिमाग काबू में रखता है, दूसरी किस्म गैर इरादी उजलात की है। ये बराए रास्त दिमाग के हुक्म पर काम नहीं करते और अपनी हरकत में खासे खुद मुख्तार होते हैं। मुस्कुराहट जहनी सेहत के लिए बेहतरीन मश्क है। मुहक्किकीन कहते हैं दिमाग को जब आपके उजलात ये कहते हैं कि आप खुश हैं, तो आपका जहन इर्द गिर्द की दुनिया को मुस्बत अंदाज में देखने लगता है। मसनूई इदराक पर काम करने वाले माहिरीन बताते हैं कि हमारी इस तहकीक में हमने ये महसूस किया कि जब आप जबरदस्ती मुस्कुराने की मश्क करते हैं तो ये दिमाग के जज्बाती मरकज एमिग्डाला को मुतहरक करती है, जो जज्बाती तौर पर मुस्बत हालत की हौसला अफजाई के लिए न्यूरोट्रांसमीटर जारी करता है। मुस्कुराहट की हकीकत किस तरह वाजह हो सकती है? ऑस्ट्रेलियन मुहक्किकीन की टीम 2009 से एक तजर्बा जारी रखे हुई थी, जिसमें ये भी जांच पड़ताल की गई कि लोग किसी के चेहरे के रद्द अमल को किस तरह देखते और पहचानते हैं। मुहक्किकीन के हासिल शुदा नतीजे के मुताबिक आप खुद जब तक सामने वाले को ना बताएं उसे पता नहीं चलता कि आप बतकल्लुफ मुस्कुरा रहे हैं।
जी, आप भी मुस्कुरा रहे होंगे। अच्छा, अभी भी नहीं मुस्कुरा रहे? अब तो मुस्कुरा दे भाई। नहीं, हम अच्छा लगता है, हशाश बशाश रहिए और मौके की मुनासिबत से ही सही मुस्कुराते रहिए। घर भी इससे हंसता बसता रहता है, माहौल इससे बड़ा खुशगवार रहता है। जब आप ये कहते हैं ना कि एक के रोने से सब रोते तो नहीं है, लेकिन बातों का एक ही मुस्कुराहट कईयों के चेहरे पर मुस्कुराहट ले आती है। इसमें बिलखसूस जो बड़े होते हैं ना, आम लोग होते हैं, लीडर होते हैं, निगरान होते हैं, जिम्मेदारान होते हैं, सुपरवाइजर होते हैं, इस तरह के जो लोग होते हैं, कहते हैं कि अगर आपने मुस्कुराता माहौल रखा तो काम करने वालों की जो कारकर्दगी है ना, वो 12% इंक्रीज हो जाती है। क्योंकि वो बड़ा, मतलब कि उसके हाथ पे थोड़े से इजी हो जाते हैं, वो बड़ा फ्रीली और बड़ा ओपन माइंडेड काम कर रहे होते हैं और आपको परफॉर्मेंस अच्छी दे रहे होते हैं। घर में भी अच्छा माहौल होता है। हो सकता है मुझे तो इसका, खैर ऐसे ही समय दिमाग में बात आ रही है, मैं कह दूं, हो सकता है कि अगर माहौल सही ना हो तो शायद खाना भी इतना लजीज ना पके, और मुस्कुराता माहौल हो तो शायद घर में डिशें भी अच्छी अच्छी बन जाए और टेस्टी डिशें बन जाए। गैर मुस्कुराता चेहरा शायद पानी दे दे, मुस्कुराता चेहरा शायद शरबत भी दे दे। तो ये है, तो घर में थोड़ा मुस्कुराता, दफ्तर में मुस्कुराता माहौल रखें। मैं ये जब ये तहकीक जो इन्होंने बनाई है, जब मैं सुन रहा था जो रिसर्च इन्होंने आपके सामने एक डॉक्यूमेंट्री बयान की है, तो वाकई तो मुझे, मैं कई सुनते सुनते पढ़ते पढ़ते मुझे जहन में बात आती थी कि कुर्बान जाऊँ मैं अदाए मुस्तफ़ा करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर। यानी मेरे आका सल्लल्लाहु तआला वसल्लम के जो افعال اعمال جو مطلب معاملات ہیں کس قدر فائدے اور فائدوں سے بھرپور ہوا کرتے تھے. مسکرانا, یعنی صحابی کہتے ہیں کہ میں نے سرکار صلی اللہ علیہ وسلم کو جب بھی دیکھا میرے آقا مجھے دیکھ کر مسکراتے تھے, آقا کو مسکراتے دیکھا جاتا تھا. تبسم, تبسم ریز ہونٹ, تبسم والا چہرہ, اور مطلب کہ غموں کو دور کرنے والی ذات میرے مصطفیٰ کریم اللہ کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم کی تھی. آپ سب سے میں عرض کرتا ہوں ایک بات تجربہ کر کے دے. یہ مصنوعی مسکراہٹ جو تھی نا, اب میں اس کو زیادہ کیا میں اس کی وضاحت کر سکوں کہ اس کو میں یوں سمجھا عرض کروں, بتکلف مسکرائے, بتکلف یعنی کہ بس نہیں کرا دل پھر بھی کسی کی دل جوئی کے لیے, یعنی مسلمان بھائی کے آگے مسکرانا یا صدقہ ہے. بتائیے کون سا پیسہ لگایا, مسکرا کر ملیے, مسکرا کر جواب دیجئے, مسکرا کر آپ ویلکم کیجئے. موقع میل کے حساب سے موت, میت, غم, پریشانی, دکھ, عیادت, یہ سب ایک الگ ٹاپکس ہیں وہ, لیکن مسکرانا ایک الگ موضوع ہے جو جہاں جہاں ہے اتنی تو ہمیں سمجھ. اللہ کرے کہ آ جائے, اور آ جانی چاہیے جب ہم پانی کو مم نہیں بولتے, دودھ کو دودو نہیں بولتے, ٹھنڈے کو گرم نہیں بولتے, گرم کو ٹھنڈا نہیں بولتے, اور گرم چائے پینے کے بعد یہ نہیں کہتے کہ یار وہ ٹھنڈی چائے تھی, ایسا تو نہیں ہے نا. تو جو ٹھنڈا ہے وہ ٹھنڈا ہے, جو گرم ہے گرم ہے, برف ہاتھ میں رکھے نہیں کہتے بہت گرم برف دے دی یار آپ نے, ایسا تو کبھی بھی کوئی نہیں کہتا. اتنی تو سمجھ ہمیں بھی آ جاتی ہے, کھٹا میٹھا تیکھا سب سمجھ آ جاتی ہے. یہ نہ سمجھ آئے کہ کہاں مسکرانا چاہیے کہاں مسکرانا نہیں چاہیے. تو مسکرائیے, گھر بچائیے. اسلامی بہنوں کو چاہیے کہ اپنے گھر میں مسکرائیں, یعنی کہ شو اچھی بیوی اچھی عورت کی ایک پہچان کتابوں میں یہ لکھی ہے جو حدیث پاک کی روشنی میں جو سامنے آتا ہے وہ یہ ہے کہ جب شوہر یا مرد اس کو دیکھے تو اس کو دل خوش کر دے, یعنی اس کو خوش کر دے. تو یہ مسکراتا چہرہ سامنے ہونا چاہیے, حشاد بشاش چہرہ سامنے ہونا چاہیے. جب وہ تھکا ہارا گھر میں آئے تو وہ مسکرا کر اس کو مطلب گھر میں ویلکم کرے. جی ہاں, آپ کہیں گے وہ میں تو مسکراتی ہوں, وہ تربوز کی طرح منہ پھلا کر آتا ہے, اس کا کیا. اس کو بھی یہی عرض کرتا ہوں, آپ بھی مسکرا کر گھر میں آئیے. ٹھیک ہے, تھکن جو بھی آپ کی ہے وہ اس کو تھوڑا باہر رکھ دیں, جب دروازہ کھلے اور دونوں طرف سے مسکراہٹ کا تبادلہ ہو تو جیسے دونوں طرف سے گلاب کے پھول کھل گئے, خوشبو آئے گی, مسا میں دماغ معطر ہو جائیں گے, گھر میں آنے کا دل کرے گا. تو یہ سارا ماحول آپ سوچ رہے گا یار یہ کون سی دنیا کی کون سی خواب کی باتیں کرتا ہے, برسوں گزر گئے اس خدا کی بندی کو مسکراتے نہیں دیکھا, اور بولتی ہے کہ یہ جب سے مطلب آیا یہ مطلب یہ چیختا ہی رہتا ہے, مسکراتا کبھی نہیں ہے. تو ابھی مسکرا دیں, ابھی مسکرا دیں, ابھی مسکرا کر بات کر لیں, گھر بچتے. اس سے والدین کو چاہیے کہ اپنی اولاد کی اس حوالے سے تربیت کریں, والد کو چاہیے کہ اپنی بیٹی کو شادی سے پہلے ان باتوں کی تربیت دے, جو منہ چڑھا کر اور بات بات پر ایٹیٹیوڈ دکھا کر جو بیٹیاں اپنے سسرالوں میں وقت گزارتی ہیں نا, یہ اپنے پاؤں پر کلہاڑا چلاتی ہے. یہ گھر میں ماں باپ تو برداشت کر لیں گے, سسرال میں برداشت نہیں ہوتی یہ چیزیں. آپ سوئچ کر کے گئی ہو کہیں, شروع سے وہاں پر 18-20 سال نہیں گزارے, تو وہ ایک یہ ایک نیچرر ہے, یہ ایک نیچر ہے, اس کو ایکسپٹ کر لیں. تو یہ چیزیں, تو اب بیٹا باپ نے بیٹی کا اپ ڈاؤن چہرہ برداشت کر لے گا, لیکن اب داماد بولے کہ میں سسرال میں جا کر یہ اپ ڈاؤن کرتا رہوں تو پھر اس کے بارے میں باتیں ہوں گی, اب منہ چڑھایا یار. تو یہ نہیں ہونا چاہیے. تو میری اسلامی بہنوں سے یہی درخواست ہے, بلکہ میں نے کہا نا کہ ماں باپ کو میں درخواست کروں گا کہ جب اپنی بیٹیوں کی شادی کریں تو انہیں کس طرح مسکراتے ہوئے اپنے گھر کو چلانا ہے, کس طرح وہاں کی کمزور باتوں کو برداشت کرنا ہے. وہ کمزور باتیں برداشت کرنے کے تعلق سے یہ نہیں کہوں گا کہ آپ وہاں کا ایک نیگیٹو پہلو. بعد وقت کیا ہوتا ہے کہ بیٹی کو سسرال کے تعلق سے ایسا سہما کر, ڈرا کر, دھمکا کر, یا پھر وہ شیر نہیں بنا کر بھیجا جاتا ہے کہ وہ جا کر یا خود تو کچھ, یعنی پہلے سے ہی سمجھ آ جاتی ہے اس کو بیچاری کو کہ میں کہیں مطلب بالکل ایک عجیب سی دنیا میں جا رہی ہوں. ایسا نہیں ہے بھائی, وہ نارمل اور نیچرل چیز بتائیں, جس طرح گھر کے اندر ऊंच नीच होती है माँ बहनों में, माँ बेटियों में बात होती है, बहनों बहनों बात होती है, बेटी बाप में बात होती है, तो भाई बहनों में कुछ ना कुछ होता रहता है मगर घर चल रहा होता है। इसी तरह वो भी एक घर ही है, जंगल में जा नहीं रही है, चांद को तो उसकी रुखसती है ही नहीं, इसी जमीन पर है, यहीं को घर है, वही मतलब के इंसान है और वही एक नेचर होता है, थोड़ी वो तबीयतों का और उसका फर्क होता है। तो बस ये चलना होता है, एटीट्यूड कभी भी ना दिखाए वरना ये प्रॉब्लम हो जाएगा। मुंह ना चढ़ाए, गुस्सा ना करे, बर्तन फेंक कर ना चली जाए, बच्चे को उठा कर ना भाग जाए और यूं मतलब कि यूं मुंह फुला हुआ ये सब ना करे। अगर शोहर के साथ कुछ हो भी गया तो बाहर निकल, यानी कमरे से भी बाहर आए ना, शोहर भी अगर कमरे से बाहर आए, बीवी भी कमरे से बाहर आए, तो जो कुछ आपका हुआ कमरे के अंदर रहने दे, बाहर फैमिली मेंबर को भी ना पता चले कि कमरे के अंदर क्या हुआ। हंसता भेजता मुस्कुराता हुआ माहौल रखें, और अगर मियाँ बीवी में कुछ हो भी जाए ना, मेरी दरखास्त आप दोनों से दरखास्त है, फौरनली एक दूसरे से माफी मांग लो, दरगुजर कर लो यार, चलो यार मिट्टी पाओ। जब घर चलाना ही है तो लड़कर क्यों चलाएं, प्यार से ना चलाएं। जब घर चलाना ही और चलाना है आपको घर, तो भी प्यार से चलाओ ना, मुस्कुरा कर चलाओ। अगर हो गया कुछ 19-20 तो ठीक है, फौरन दरगुजर करो, इग्नोर करो, हो जाता है। और लास्ट टाइम हुआ ये भी जरूरी नहीं है, नेक्स्ट टाइम भी हो सकता है, तो फिर इग्नोर कर लें। हाँ भाई बार बार इग्नोर करें जी, बार बार इग्नोर करें, घर चलाना है, बार बार इग्नोर करें, घर चलाना है और चलाना है घर इंशाल्लाह। तो यूं मतलब के बेटियों को ये जरा समझा कर भेजें, उनको सलीका सिखा कर भेजें, और अगर वो कमजोरी ससुराल की आकर बयान करे तो फौरन उसको इग्नोर करने वाली आदत बनाए कि नहीं तुम्हारा ससुराल है, होता रहता है बेटा, यहां भी तो हुआ था, नहीं हुआ था तो हमारी बातें लेकर कहां गई थी, जो वहां की बातें लेकर यहां आई हो। कभी बेटी को कहा है कि बेटी तुमने भी तो कुछ कहा होगा, नहीं। तो यूं मतलब कि बेटी का घर चलेगा और इसे मुस्कुराने की तरबियत जारी रखें। इसी तरह बेटे की जब शादी हो तो बेटे को भी समझाएं, बेटे को यह ना कहें कि आ रही है तो यूं रहना ना, यूं रहना ना, यूं रहना ना, नहीं नहीं वो हक अदा करे, वो भी मुस्कुराए, मुस्कुराए वो अपने माँ बाप को, भाई बहनों को, सबको छोड़कर आई है, बड़े नाजों से उसको पालकर बड़ा किया, 18-20 साल का किया है, अब आपको दिया है तो आप उसको नौकरानी समझ कर ना ले, बेटी समझ के ले भाई। वो बीवी आई है, मासीनी आई है, वो मतलब कि वो घर की काम वाली नहीं आई है, काम वालियां रुखसती, काम वालियों की रुखसतियां नहीं होती, बेटियों की रुखसतियां होती हैं। निकाह के पेपर में साइन किया है आपने, को उससे कामकाज के कॉन्ट्रैक्ट में साइन नहीं किया है कि काम करेगी, ये करेगी, साफ सफाई करेगी, इतने पोछे मारेगी, इतने बर्तन धोएगी, पूरा महीना काम करेगी, 3 दिन की छुट्टी मिलेगी, सर का दर्द अलाव नहीं है, ये सब नहीं है, कॉन्ट्रैक्ट साइन करो। आपने थोड़ी किया है, आपने निकाह किया है, कबूले कबूले कबूले, हार वार पहने आपने, गले वले मिले, मुबारकबादें लिए, बड़े खुश थे आप, यहाँ कुछ याद है नहीं है, यू लाए आप। तो उसको उसकी उसको उसका हक दें, उसको ये रियलाइज कराए तुम इस घर की बेटी हो, तो यानी उसको रियलाइज कराएं, और फैमिली को भी रियलाइज कराएं कि मैं मासी काम वाली नहीं लाया, मैं बीवी लाया हूं, अम्मी आप बहू लाई हैं, किसी पड़ोसन को या किसी रिश्तेदार को कहकर किसी काम वाली को ढूंढकर नहीं लाई हैं। तो ये चीजें माहौल बनेगा, मैंने कह दिया मुस्कुराइए तो यही, वो इससे पहले भी पैगाम आया था कि अब ऐसे हालात में कैसे मुस्कुराए, हालात भी ऐसे पैदा करें, माहौल ऐसा पैदा करें। अब आइए फाइनली मैं ऐसा माहौल नहीं आ रहा, मैं आपको बताऊं आप मुस्कुराने की आदत पैदा करो, इंशाल्लाह माहौल बन जाएगा यार, बन जाएगा। सास से भी दरखास्त है, बहू से भी दरखास्त है, शोर से भी दरखास्त है, सारे फैमिली मेंबर से दरखास्त है, नंदों से खास दरखास्त है, मेहरबानी करके। बिल्कुल मैंने पहले भी कहा था कि नंदों को मैं पहले समझा चुका हूँ कि अगर भाभी नाक से खाती है तो मेहरबानी करके मत कहना कि भाभी मुंह से खाते हैं, वो कह देगी कि मेरे को पता है आज मैं नाक से खाऊंगी, क्या कर लूंगी, तो ये थोड़ा मसला हो जाएगा। ये मैं कुछ तबई के तौर पर समझाने के लिए अर्ज कर रहा हूँ कि ये मतलब कुछ रिश्ते ऐसे होते हैं जिनमें नसीहतें और ये इतने जल्दी कबूल नहीं किए जाते, थोड़ा सा वो इतना थोड़ा वो बड़ा डिफिकल्ट रिलेशन होता है ये। अल्लाह करे मैं कुछ बातें आप तक सही पहुंचाने में कामयाब हो गया हूँ। तो ये भी एक मौजू था, मैंने मुस्कुराते मुस्कुराते ही एक मौजू आप तक बयान कर दिया। अल्लाह करे कि आपका घर शादो आबाद रहे, खुशो खुर्रम रहे, एक दूसरे से दरगुजर करें, मुस्कुराते रहें, स्पेशली जब घर से निकलने का टाइम है, घर आने का टाइम है, ऐसा है तो ये बस मुस्कुराने का। कोई अच्छे भी पूरे दिन में कुछ काम हुए होंगे वो शेयर कर लें, जरूरी कि शिकायत ही कर हम मूड ही खराब कर दें तो ये है। कोरोना है, दीगर बीमारियां, परेशानियां, हालात वाकियात बस टेंशन, धूप, पानी, बिजली, लाइटें नहीं है, ये नहीं है, वो नहीं, इतनी परेशानी है हमारे आसपास के अंदर। एक मुस्कुराकर परेशानियों का थोड़ा सा वो उसका सब उसको थोड़ा हल करे ना, क्योंकि नहीं मुस्कुराएंगे तो यकीन मानना अगर सारे के सारे मुस्कुराना शुरू कर दो, लोड शेडिंग खत्म नहीं हो जाएगी, लोड शेडिंग अपनी जगह चली रहेगी। आप मुस्कुराना बंद कर दोगे तो बारिश होते ही फिल्टर ट्रिप नहीं होगा, ऐसा नहीं है, फिल्टर ट्रिप की जगह ट्रिप होना ही होना है, लाइटें जानी जानी हो, जहाँ लाइटें अभी नहीं होंगी तो वो मेरी सुन भी नहीं रहे होंगे, तो सुन ही रही होंगे कि जिनके यहाँ लाइट होगी। तो ये सारी चीज़ें तो दुनिया भर के लिए मदनी चैनल है, तो मेहरबानी करें, मुस्कुराइए, घर बचाइए और एक दूसरे के हुकूक अदा करने की कोशिश कीजिए। इंशाल्लाह दूसरे के हुकूक समझेंगे ना तो बहुत फ़ायदा होगा। कॉल्स दें।
निगरान शुरा की बारगाह में अर्ज ये है, आप मुस्कुराहट का कोई वाकया सुना दीजिए।
कौन सा मुस्कुराहट का वाकया सुनाओ? मैं तो बस आपने कहा तो जहन में वो आ गया कि एक अरबी ने जो देहात से होते थे, उन्होंने सरकार सल्लल्लाहु अलैहि वसल्लम के वो पीछे गए और जोर से चादर खींची, मेरे आका के गर्दन मुबारक पर निशान हो गए और बड़ी मतलब के वो ना मुनासिब अंदाज में उसने कलाम किया, मगर मेरे आका सल्लल्लाहु अलैहि वसल्लम उसे देख कर मुस्कुरा दिए। आका तो मुस्कुरा, यानी तकलीफ पहुंची है मेरे सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम को, तकलीफ पहुंची है, और तकलीफ देने वाले को मेरे आका ने मुस्कुराहट अता फरमाई है। जी
अल्लाह पाक निगरान शुरा को सलामत रखे, इन पर आने वाली परेशानियां तकालीफें दूर फरमाए। निगरान शुरा माशाल्लाह जबरदस्त जो सिलसिला लेकर आते हैं, ये सबक आमोज खबरें, ऐ काश के हम इन खबरों को देख कर सुनकर अपने लिए आखिरत का सामान करने में कामयाब हो जाएं। निगरान शुरा की बारगाह में अर्जी थी कि अगर आप इस बारे में भी कुछ रहनुमाई फरमा दें, अहले बैत रिदवानुल्लाह तआला अलैहिम अजमाइन की उन पाक खातून ने जो अपनी हया को बाकी रखा, ऐसे पुर माहौल में भी फी जमाना भी हया कितनी उरूज पर हैं, अगर उनके वास्ते से अगर कुछ इस बारे में भी मदनी फूल अता फरमा दे तो बहुत करम नवाजी होगी आपकी। जज़ाकअल्लाहु खैरा।
आमीन भैया। ये घराना मेरे हुजूर का है, 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 ये घराना मेरे हुजूर का है। मेरे नबी का घराना है, मेरे नबी के अहले बैत हैं, अली की औलाद हैं, फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा के की औलाद हैं, इनकी तो शान ही कुछ और थी, इस ख़ानदान अहले बैत की तो शान ही कुछ और थी। ये तो गमों को ले लिया करते थे और सुकून और मुस्कुराटे बांटा करते थे, और इनके इनके दर की चौखट से तो हया बटती थी, शर्म बटती थी, पर्दा तो मतलब के क्या बात है पर्दे की। खातून जन्नत बीबी फातिमा रज़ी अल्लाह ताला अन्हा तो इसको भी पसंद नहीं करती थी कि मेरे इंतकाल के बाद भी कोई मेरे मैयत को देखे, ये इतना मतलब इनका जहन था, पाकी इनके जहन की पाकीजी का सदका लाने से। और करबला के मैदान में इन मुकद्दस खातून ने खवातीन ने जिस तरह अपनी इज्जत और इफ्फत की हिफाजत की और अपनी हया की इन्होंने जो हिफाजत की, अपनी मिसाल आप थी। ये सारे पिछले दिनों मुहर्रम अल हराम के ताल्लुक से जो बयान आते हुए उस पर काफ़ी चीज़ें बयान हुई हैं। अब ये कि बस अल्लाह ताला हमारे खातून जन्नत बीबी फातिमा रज़ी अल्लाह ताला का सदका हमारे यहाँ की औरतों को हया की चादर अता फरमाए। जी
माशाअल्लाह अज़्ज़ा वजल, सबा को मोज़ खबरें, बहुत ही प्यारा सिलसिला है। इसमें हमारे प्यारे निगरानी शुरा हाजी इमरान अतारी हमें बहुत ही अच्छे नसीहत मोज़ मदनी फूल अता फरमाते हैं। मेरा निगरानी शुरा की बारगाह में ये सवाल है कि एक मियां बीवी आपस में लड़ते हैं, कोई समझाने वाला उन्हें समझाता है कि भाई ना लड़ो, फिर वो दोबारा लड़ते हैं, फिर वो समझाने वाला दोबारा समझाता है, फिर वो दोबारा लड़ते हैं, फिर समझाने वाला दोबारा समझाता है, इस तरह होते होते आखिरकार समझाने वाला थक हार जाता है, कहता है बस छोड़ो इनको अपने हाल पर, फिर अब उनको कौन समझाए?
देखिए एक है समझाना, एक है सबब को खत्म करना। समझा तो दिया, सबब बाकी रह गया। میں آپ کو ایک مثال دیتا ہوں، جوتے میں کیل آ گئی ہے نا، کیل باہر نکل آئی، تھوڑی لی اور کیل کو ٹھوکا، کیل نیچے آ گئی، جوتے پہنے چلتے رہے، اب نہیں چبھ رہے، تھوڑے دنوں کے بعد پھر چلتے 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 تھے کیل باہر نکل آئے گی اور پھر چبھنا پھر چبھے گی، ارے یار کیل آ گئی، پھر اب جوتا اتاریں گے پھر ٹھوکنا شروع کر دیں گے، پھر کیل نیچے چلی جائے گی، پھر جوتا پہنیں گے پھر نکالیں گے، وہ پھر کیل نکل آئے گی، کب تک کرتے رہیں گے؟ اب کیا کریں؟ محنت کریں، اوپر سے ٹھوکنے کے بجائے نیچے سے کیل ہی نکالو نا، کیل نکال لیں، اور کمزوری کو دور کرنے کا کوئی حل نکالے کہ جوتا کمزور نہ ہو جائے، مثال دی میں نے آپ کو، صرف مثال دی ہے، اب چلیں، یعنی سمجھانا مفید ہے، گاڑی چل گئی لیکن کیل نکالنی پڑتی ہے، اگر کیل نہ نکالیں تو گاڑی پنچر ہو جائے گی، تو سبب کو دور کرنا بہت ضروری ہے، آخر کیا وجہ ان دونوں میں لڑائی ہو رہی ہے؟ پیار محبت الفت کی بات، مل کر رہو یہ رہو، بس نہیں لڑو نہیں لڑو، مگر وہ لڑائی کا سبب اگر باقی ہے، مثال کے تو بدتمیزی ہے، بد اخلاقی ہے، شک ہے، وہم ہے، اور بلا وجہ کی کا تنگ کرنا ہے، اور مطلب کہ وہ بہت ساری چیزیں جس کی وجہ سے یہ پرابلم ہے، تو اس کی وجہ سے جو ہے نا یہ ہو جاتی ہے لڑائی، یا پھر وہ کمبائنڈ فیملی کے کچھ ایشوز ہیں تو اس کو حل کرنا پڑتا ہے، یہ میری درخواست ہے، حل نکالیں، صرف سمجھانا نہیں ہو جائے، کہتے رہے کہ اگر کنویں میں کتا گر جائے اور پانی ناپاک ہو جائے تو کوئی کہے جناب پانی نکال کے نیا پانی ڈال لو، تو نیا پانی ڈالیں گے تو پھر ناپاک ہو جائے گا، تو حل کیا ہے؟ حل اس کتے کو کنویں سے باہر نکالنا ہے، تبھی کنواں پاک ہوا نا، کتا کنویں میں پانی نکالتے رہے ڈالتے رہے نکالتے ڈالتے رہے، تو پانی جب تک کتا کنویں میں تو کنواں پاک کیسے ہوگا؟ سبب، یہ میری تمام دیکھنے سننے والوں سے درخواست ہے، یہ صرف گھر کا نہیں ہے، یہ بہت سارے مسائل کا حل میں اپنے آپ عرض کیا ہے، سبب کو ڈھونڈیں، ریزن کیا ہے؟ گلا خراب ہو جاتا ہے ریزن کیا ہے؟ دوائی کھاتے رہیں گے اور بد پرہیزی بھی کرتے رہیں گے تو گلا تو خراب ہوتا رہے گا، پیٹ خراب ہو گیا اور دیگر چیزیں پرابلم کرتی ہیں، سبب کو دور کریں، ریزن کو دور کریں، کازز آف ڈیزیز کو ڈائگنوز کریں اور پھر اس کا سولوشن نکالیں، اس کے بعد دیکھیں انشاءاللہ گھر ہو یا آپ کا ادارہ ہو چلتا کہ نہیں چلتا، اور بعض اوقات سبب کو دور کرنے میں تکلیف ضرور ہوتی ہے، یہ بھی ایک آپریشن ہوتا ہے، مثال کے طور پر کوئی بدن میں خدا نہ خاصا کوئی ایسی چیز آ گئی جس کی وجہ سے پرابلم بڑھ رہی ہے، آپریشن کرتا ہے ڈاکٹر، آپریشن سے تکلیف ہوتی ہے مگر اس تکلیف کے بعد ایک راحت ہے اگر صحیح آپریشن ہوا ہے، تو یہ تکلیف کسی راحت کی طرف لے جانے کے لیے ہے، کسی سکون کی طرف لے جانے کے لیے، تو سم ٹائم جو آپریشن کیا جاتا ہے، سبب دور کیا جاتا ہے، اس میں پرابلمس آتی ہیں، اس میں بھی تھوڑے ایشوز آتے ہیں، کنفیوژنس آتی ہیں، کچھ اتار چڑھاؤ آتا ہے، کچھ ٹینشن اس میں بھی بڑھتا ہے، تو آدمی گھبرا جاتا ہے، بھائی چھوڑا یار نہیں کرنا، نہیں نہیں چھوڑے نہیں، بس اب تھوڑی دیر رہ گئی ہے، تھوڑی دیر رہ گئی، آپ تھوڑا پرابلم کو فیس کریں، یہ تھوڑی ہراوڑی فیس کر لیں، انشاءاللہ پھر سکون سے رہیں گے، یہ ہر وقت نہیں ہے لیکن کبھی ایسا بھی ہوتا ہے، تو کچھ پریشر لینا ہوتا ہے، کوئی ٹینشن لینا ہوتا ہے، اس ٹینشن کو لے کر کسی ٹینشن کو دور کیا جاتا ہے، یہ بھی یوں سمجھے کہ میں نے آپ کو بہت ساری باتیں اس میں عرض کر دی ہیں، تو سبب دور کریں انشاءاللہ بہتر رہے گا۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔ ہمارے ایک اور معاشرے میں ایک بڑھتا ہوا مسئلہ ہے، اور وہ ہے یار اپنے کو کسی کو پرواہ نہیں، یار ایسی جگہ رہو جب کوئی کسی کو نہ جانتا ہو نہ پہچانتا ہو، یہ کرنا چاہیے یار، یہ ایک کلچر جو ہے، ایک سوچ جو ہے، یہ بڑھتا چلا جا رہا ہے، ڈیولپ ہوتا چلا جا رہا ہے، آئیے اس کی کچھ معلومات لیتے ہیں۔
برطانوی معاشرے میں اکثر لوگ اپنے پڑوسیوں کے بارے میں انجان رہنے کو ترجیح دیتے ہیں۔ برطانیہ میں کیے گئے ایک سروے سے پتا چلا ہے کہ تقریباً 56% لوگ اپنے پڑوسیوں کے بارے میں انجان رہنے کو ترجیح دیتے ہیں اور جان پہچان رکھنے میں کوئی دلچسپی نہیں رکھتے۔ 2000 برطانوی نوجوانوں پر کیے گئے نئے سروے میں حیرت انگیز طور پر یہ صورتحال سامنے آئی ہے کہ سوسائٹی اور قریبی کمیونٹی سے میل جول کا تصور بالکل زوال پذیر ہو گیا ہے۔ گزشتہ دہائیوں میں لوگ ایک ہی گلی محلے کے قریب رہنے والے اپنے پڑوسیوں کو جانتے ہوتے تھے، جیسے جیسے دور گزرتا گیا لوگ آہستہ آہستہ اپنے پڑوسیوں سے کٹے رہنے اور اکیلے رہنے کی طرف زیادہ مائل ہو گئے ہیں۔ اب انٹرنیٹ، موبائل فون اور سوشل میڈیا کے اس دور میں وہ اپنے پڑوسیوں کو کسی خاص موقع کی مبارکباد دینے اور بات کرنے سے بھی کتراتے ہیں اور اپنے ہمسایوں کے حوالے سے معاشرتی جذبات کا کوئی احساس نہیں رکھتے۔ سروے میں برطانوی معاشرے کے حوالے سے اب یہ بات سامنے آئی ہے کہ تقریباً ایک چوتھائی لوگوں کا کہنا ہے کہ وہ بلا وجہ صرف ملاقات کے لیے کسی کے دروازے پر دستک دینے کا نہیں سوچتے، کیونکہ ان کے پڑوس میں سماجی برادری کا کوئی احساس نہیں ہے، جبکہ ہر 10 میں سے ایک نوجوان کا کہنا تھا کہ وہ اکیلا گھر میں رہ سکتا ہے۔
ایسا ہو گیا ہے کہ پڑوس میں کسی کا انتقال ہو جاتا ہے نا، پڑوس کو پتہ نہیں چلتا۔ یہ واقعہ شاید آپ نے بھی پڑھے یا سنے ہوں گے کہ بس کمرے سے، گھر سے بدبو آنے لگی اور پھر پتا چلا گیا چند دنوں پہلے اس کا انتقال ہو گیا اور لاش سڑ گئی ہے، بدبو آ رہی تھی، بلایا اور وہ لے گئے۔ کیونکہ پتہ ہی نہیں ہوتا کہ میرے آس پڑوس میں کیا ہے، نہ کوئی، جیسے ہم اگر اپنے ایک اسلامی کلچر کی بات کریں، مسلمانوں کے ایک علاقے اور محلے کی بات کریں، تو آتے جاتے نکلتے سلام خیریت، ہمارے یہاں ماشاء اللہ علاقوں میں نماز با جماعت کا اہتمام، تو محلے والے جمع ہوتے تو اسی خیر خیریت پوچھتے ہیں۔ مگر اب ایسا ہو گیا ہے کہ بعض لوگ تو رہنا ہی ایسے علاقے میں پسند کرتے ہیں جہاں میں کوئی پہچانتا ہی نہ ہو، کوئی جانتا ہی نہ ہو، کہیں کوئی ملاقات ہو جائے تو کہیں، جیسے مثال کے طور پر ملاقات ہو گئی اور پوچھا جی حضور کہاں رہتے ہیں، جی میں فلاں علاقے میں رہتا ہوں۔ اچھا فلاں علاقے میں، اچھا میں بھی تو وہیں رہتا ہوں۔ کہاں، کون سی اسٹیٹ میں؟ فلاں اسٹیٹ میں۔ اچھا فلاں، میں بھی تو اسی گلی میں رہتا ہوں۔ سب کا مکان نمبر کیا ہے؟ میرا مکان نمبر تو جناب یہ ہے۔ اچھا یہ مکان نمبر، حضور پڑوس میں تو میں رہتا ہوں آپ کے، تو آپ کے تو ملاقات ہی نہیں ہوئی، آج ہو گئی ملاقات، پتا چلے یہ جناب یہ جو ہے یہ ہمارے پڑوسی ہیں۔ پڑوسیوں کے حقوق، 40 پڑوسیوں کے تعلق سے، تو پڑوسی کے معاملات، حدیثیں کتنے پڑوسیوں کے متعلق ہیں، پڑوس 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 پڑوس، نیبر، رائٹ آف نیبر، اف پڑھیں تو صحیح۔ اور آج ہم یہ سوچتے ہیں کہ ہم، اچھا اس کا نتیجہ یہ نکلا کہ لوگ پڑوسیوں سے بھی دور رہنے لگے، رشتہ داروں سے بھی دور رہنے لگے۔ یعنی یہ بدقسمتی کے ساتھ یہ ایک ایسا کلچر ڈیولپ ہو گیا، یہ سوچ صحیح نہیں ہے۔ میں نہیں کہتا کہ آپ گھروں میں کسی کی فیملی میں کسی کے معاملے میں مداخلت کریں، مگر ایک دوسرے کی خیر خواہی، غم خواری، صلے رحمی، پوچھ گچھ، خوشی غمی میں شرکت، اور مطلب کہ یہ ساری چیز، آتے جاتے ہوئے سلام، وعلیکم السلام، سلام دعا، خیر خیریت دریافت کرنا، یہ ساری چیزیں کیوں ختم ہو جائیں ہمارے یہاں؟ اس میں خود آپ اتنے بے چین رہتے ہیں، خود آپ اکیلے میں کس قدر مایوسی کا شکار ہو جاتے ہیں۔ یعنی یہ اگر جو مل ملاپ، آپس میں گھل مل کر رہنا، جبکہ کوئی فتنے کا خوف نہ ہو، کوئی دین و ایمان کو نقصان پہنچانے کا معاملہ نہ ہو، تو ایک دوسرے کے ساتھ خیر خیریت دریافت کرنا، آنا جانا، خوشی غمی میں ملنا، آس پڑوس کے تعلق سے کہ کچھ پکا ہے تو پڑوس میں بھیج دیں۔ مثلا 10 محرم الحرام گئی، امام حسین رضی اللہ تعالیٰ عنہ کی گویا کہ آپ نے جیسے نیاز کی، تو آپ نے آس پڑوس میں بھیج دیا، وہاں سے آپ کے گھر میں آ گیا۔ یہ ہوتا ہے ہمارے گھر میں، آج بھی ہوتا ہے، گھروں سے بھی جاتا ہے، گھروں میں آتا بھی ہے، تو آ رہا ہوتا ہے، تو یہ کئیوں کے گھروں میں ہو رہا ہوتا ہے۔ ابھی جیسے محرم گئی تو کئیوں کے گھر سے کھچڑے گئے، کئیوں گھر میں کھچڑے آئے، کہیں سے شربت گئے، کئی گھروں شربت آئے۔ یہ نیاز، ابھی 12ویں شریف، ابھی 25 سفر مظفر، اعلی حضرت امام اہل سنت کورس مبارک ہوگا، تو بھی کئی اعلی حضرت کے غلام ہوں گے جو نیاز بنائیں گے تو نیاز دیں گے۔ پھر 12ویں شریف کا مہینہ آئے گا تو پھر تو خوب نیاز ہی نیاز ہوگی۔ 12 ربیع الاول کو کس قدر گھروں سے نیازیں جاتی ہیں، گھروں میں نیازیں آتی ہیں، تو یہ سب ہو رہا ہوتا ہے۔ یہ آس پڑوس، یہ چیزیں ہوتی ہیں، آس پڑوس کے بچوں کے ساتھ ایک حسن سلوک کا انداز اور رویہ ہوتا ہے، کوئی پڑوسی کا بچہ آتا ہے آپ نے دے دیا۔ یعنی پڑوسی کسی پڑوسی کی تعریف کرتا ہے، اس کی خوبیاں بیان کرتا ہے، تو اس میں جنت کی بشارتوں کی روایتیں ملتی ہیں۔ جب ایک پڑوسی دوسرے پڑوسی سے خوش ہوتا ہے، اس کی نیکی، تقویٰ، اس کے اچھے اور نیک ہونے پر پڑوسی کی گواہی اہمیت رکھتی ہے۔ پھر پڑوسی اگر گناہ پر ہے، نمازوں میں سستی کرتا ہے، بلا اجازت شرعی جماعتوں کو چھوڑتا ہے، اور دوسرا پڑوسی اس کی اس بے عملی پر خاموش ہے، تو قیامت کے دن اس خاموش رہنے والے پڑوسی کے لیے آزمائش پیدا ہو سکتی ہے۔ اور اس سے پوچھ گچھ ہو سکتی کہ تو نے اپنے پڑوسی کو نیکی کی دعوت کیوں نہ دی. تو ایسا مدنی ایسا مطلب میری مدنی التجا ہے کہ ایسا ماحول نہ بننے دیں اور آس پڑوس کا خیال رکھیں, ایک دوسرے کی غم خواری کریں, نظر نہیں آئے تو پوچھئے, مسجد میں نظر نہیں آئے تو پوچھے, کسی ایک صحابی مسجد میں نظر نہیں آئے سرکار صلی اللہ علیہ وسلم نے ان کے متعلق دریافت فرمایا کہ کہاں ہیں, پتہ چلا وہ بیمار ہیں, تو نماز با جماعت مسجد میں ادا کریں اگر کوئی شرعی رکاوٹ نہیں ہے, اور جو نہیں آ رہے ان کو دعوت دیں, پھر ایک دوسرے کے حال احوال لیں, خیر خیریت دریافت کریں, انشاءاللہ اس سے محبتیں بڑھیں گی, پیار بڑھے گا, اخوت بڑھے گی, بھائی چارہ بڑھے گا, ایک دوسرے کے کام آنے کا جذبہ پیدا ہوگا, اچھی نیتیں کریں گے بہت زیادہ اجر و ثواب ملے گا انشاءاللہ, اور خوب برکتیں نصیب ہوں گی. اللہ کریم ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے, ہم سب کے گناہوں کو معاف فرمائے, اور ہم سب کو ایک دوسرے کے ساتھ پیار محبت حسن سلوک کے ساتھ رہنے کی توفیق عطا فرمائے. آمین بجاہ ہند نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم, صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
اے قارعہ تیرے
شاہ